نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تسر وتمم بالخير. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم: اقترب للناس حسابهم وهم في غفلة معرضون. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين الحمد للہ رب العالمین. اللہ تعالیٰ کا احسان ہے کہ اس نے ہم سب کو یہاں جمع کیا. ہم اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم اس وقت کا بہترین فائدہ اٹھائیں اور ایک ایک منٹ نہیں ایک ایک لمحے سے فائدہ اٹھا سکیں. آج ہم جس موضوع پہ بات کریں گے وہ ایک بہت ہی کثرت سے پھیلا ہوا مرض جو امت مسلمہ کو لاحق ہے، وہ غفلت ہے. آج ہماری بہت ساری چیزیں جو نیکی کی چھٹ جاتی ہیں اور باوجود اس کے کہ اس کو گناہ سمجھتے ہیں پھر بھی نہیں کر پاتے، چھوڑ نہیں پاتے، تو اس کی بہت سی وجوہات ہیں. ہم اللہ تعالیٰ سے یہ دعا کریں گے اس سوچ کے ساتھ کہ آج ہم اس مضمون کا ایک احاطہ کر سکیں، اوور آل دیکھ سکیں کہ آج ہم سب کس کھاتے میں آتے ہیں. اور ساتھ ہی اللہ تعالیٰ سے اس بات کی بھی دعا کرتے ہیں کہ مالک تو ہمیں اس چیز کی توفیق عطا فرما کہ ہماری غفلتوں کے پردے اس دنیا میں ہی چاک ہو جائیں، ایسا نہ ہو کہ کل جب ہم اللہ تعالیٰ کے پاس آئیں اور اس وقت ہم پریشان ہوئے ہوں. اللہ سبحانہ وتعالیٰ سورۃ حشر آیت 19 میں فرماتے ہیں: اعوذ باللہ من الشیطان الرجیم ولا تکونوا کالذین نسوا اللہ فانساهم انفسهم اولئک هم الفاسقون. اور تم ان لوگوں کی طرح مت ہو جانا کہ جنہوں نے اللہ کے احکامات کو بھلا دیا. ذرا سوچیے کتنی بڑی غفلت ہے کہ بندہ مالک کے حکموں کو بھول جائے. اور فرمایا جب انہوں نے اللہ کے حکموں کو بھلایا، سوال تو ذہن میں آتا ہے کہ جب انہوں نے اللہ کو بھلایا تو اللہ نے ان کو بھلا دیا؟ نہیں، اس سے بھی بڑی سزا ہے اللہ کی، اور وہ کیا ہے کہ فانساهم انفسهم، اللہ نے ان کو ان کی جانیں بھلا دی. جو وہی بات ہے جس کو علامہ اقبال نے کہا تھا، تو میرا نہیں بنتا اپنا تو بن. اور حقیقت ہے کہ جو رب کا نہیں بنتا نا، وہ اپنا بھی نہیں ہوتا. جب رب کے حکم پہ نماز چھوڑتا ہے تو اپنا کھانا پینا بھی کھانے کا ہوش کوئی نہیں ہوتا، وہ بھی مشین بن کر ایک بس کمانے کی دھن سوار ہوتی ہے. تو اللہ تعالیٰ فرماتے فانساهم انفسهم، پھر ہم نے بھی ان کو ان کی جانوں سے غافل کر دیا. اولئک هم الفاسقون، اور یہ لوگ فاسق ہیں. حقیقت یہ ہے کہ ایک انسان جب دنیا میں آنے کا مقصد بھول جاتا ہے تو پھر اللہ تعالیٰ کی یاد اس کی زندگی میں نہیں رہتی، اس کو اپنے جینے کا مقصد پتہ نہیں چلتا. وہ ایسے سوچتا ہے کہ شاید میں کیوں آیا. چھوٹی سی مثال سمجھیے کہ اب ہم سب یہاں ایک مقصد کے ساتھ آئے ہیں نا، ہم یہاں پہنچ بھی جاتے ہیں اور ہمیں پتہ ہی نہ ہوتا کہ یہاں آ کے ہم نے کرنا کیا ہے، آئے کیوں ہیں، بیٹھنا کیا ہے. یہاں آ کر جو محروم رہے وہ زیادہ بڑا محروم نہیں ہے اس سے جو آئے ہی نہیں، جس کو پتہ ہی نہیں ہے. بس یہی سمجھیے، جو دنیا میں آ گیا، جس کو اللہ نے دنیا کی نعمتیں دیں، جس کو امت مسلمہ سے بنایا، جس کو قرآن کی سمجھ دی، اس کے بعد وہ ادھر ادھر پھٹک جائے. اور مثال ہے کہ کوئی ادھر آنے کی بجائے ادھر ادھر پھٹک رہا ہو، جیسے ابھی ہم آنے سے پہلے پھٹک رہے تھے، کافی دیر سے ارد گرد گھوم رہے تھے لیکن جگہ نہیں مل رہی تھی، تو وہ زیادہ تکلیف کی بات ہے کہ وہ ہو گلی تو ایک ہی کا فرق تھا. تو یاد رکھیے کہ انسان مسلمان بن گیا، اللہ نے اس کو اسلام دیا، نبی کی امت میں سے رکھا، لیکن اگر پھر وہ جہنم میں چلا گیا تو اس سے بڑی کوئی محرومی کی بات نہیں ہے. اور آج اگر آپ دیکھیں تو عمومی طور پہ امت مسلمہ پہ غفلت آ رہی ہے، کوئی مانے کہ نہ مانے، کوئی سمجھے کہ نہ سمجھے، لیکن یاد رکھیے گا کہ اللہ تعالیٰ نے امت مسلمہ کو تو ہے ہی، ہر انسان کے اندر ایک انڈیکیٹر لگایا ہوا ہے. جیسے آپ نیویگیٹر یوز کرتے ہیں تو تھوڑی سی اگر ڈائریکشن رانگ ہو تو اس میں سے آواز آتی ہے نا، ٹیک یو ٹرن پلیز، ٹیک ایگزٹ پلیز، وہ بولتی ہیں. اسی طرح ہمارے اندر اللہ تعالیٰ نے ایک نیویگیٹر لگایا ہوا ہے جس کو نفس لوامہ کہتے ہیں. جب شروع میں انسان سیدھے راستے سے ذرا سا بھٹکنا شروع ہوتا ہے نا، تو وہ نیویگیٹر بولتا ہے سیدھے ہو جاؤ سیدھے ہو جاؤ. پھر لیکن آپ نے دیکھا ہوگا کہ جب کوئی نہیں مانتا اس کی تو پھر وہ باجی چپ ہو جاتی ہے. وہ کتنا بولے، باجی کہتی ہیں اس کو جو کہ بیچاری بول رہی ہوتی ہے کہ وہ آپ کی میری کتنی خیر خواہی کرے گی، پھر وہ چپ ہوتی ہے کہ اچھا بھی تمہاری مرضی ہے، تم نے جو کرنا ہے وہ کر لو. बिल्कुल इसी तरह जब हम सीधे रास्ते से ज़रा सा पीछे होते हैं ना, तो एकदम हमारे अंदर नफ्से लवामा बोलता है, मत करो मत करो, बुरी बात, अच्छा नहीं है, गुनाहगार हो जाओगे, जहन्नमी हो जाओगे, अल्लाह नाराज़ हो जाएगा। जब कोई सुन लेता है तो फौरन अल्लाह के हुक्म से इंसान का नफ्स वजूद में आता है और वो ठीक हो जाता है, फिर आहिस्ता आहिस्ता नफ्स मुतमईना भी बनता है। लेकिन जो लोग उसकी पुकार पे लब्बाई कहना छोड़ दें, फिर एक वक्त आता है कि गफलत के पर्दे पड़ते हैं। ये बिल्कुल ऐसी है जैसे ज़िंदगी में कभी कोई गुनाह आपने फर्स्ट टाइम किया हो, सोचिए ज़रा, और जब वो गुनाह किया हो तो पाँव कांप रहे होंगे। बस एक लड़की अपनी दोस्त के कहने पे किसी जगह स्कूल से चली गई कि कोई बात नहीं, माँ बाप को कौन सा पता चलना है, आओ ना चलते हैं, और छुट्टी से पहले वापस आ जाएंगे स्कूल में तो वो समझेंगे ये पढ़ के आई हैं। हो सकता है वो किसी दोस्त के कहने पर ये काम कर ले, लेकिन वहाँ जब जाकर देखे तो वहाँ तो एक लड़का बैठा हुआ है, अब तो उसके पाँव कांपेंगे, होश में आ जाएगी, ये क्या हो गया, ऐसे लगेगा उसको जैसे हमारे यहाँ कहते हैं कि काटो तो बदन में लहू नहीं है। लेकिन अगर बिलफर्ज खुदा ना खास्ता उस दिन बच के आ गई और घर पहुँच गई, ना माँ को खबर ना बाप को खबर, बताइए अगर अगले हफ्ते में 10 दिन में वही सानहा दोबारा हो तो क्या उतनी ही घबराहट होगी जितनी पहले थी? वो कहेगी कोई बात नहीं, उस दिन भी बच गई थी, आज भी बचू। ये है गफलत का पर्दा। गफलत का लफ्ज़ असल में देखा जाए तो गफला यग़फ़िलु गफलतन गफूल, उर्दू में बहुत सारे लफ्ज़ इससे मिलते जुलते मिलते हैं, किसी चीज़ को भूल कर तरक कर देना। और जब गफलत होती है ना तो फिर इंसान की रुझान दूसरी तरफ ज़रूर होता है, बस अगर मुझे इधर आना था तो मैं इधर से गाफिल हुई तो मैं इस वक्त हो सकता बाजार चली जाती, यानी अपोजिट की तरफ ज़रूर होता है। फिर इसी तरह कहते हैं गफलत इंसानी फ़िक्र से किसी चीज़ के गायब होने और इसके याद ना आने का नाम है। कभी कभार इसकी वजह सुस्ती होती है, बाज़ लोग इसको सुस्ती की वजह से तरक करते हैं, इसे मुंह मोड़ लेते हैं। सूरह अंबिया की पहली आयत जो मैंने आपके सामने रखी कि एक तरह वलिन नास हिसाब हम वहम फ़ी गफलत मोरिदून, इतनी अप्रोप्रिएट आयत है कि हिसाब का वक्त तो बिल्कुल करीब है लेकिन लोगों ने गफलत से मुंह फेरे हुए हैं। या आप में से हर माँ को तजुर्बा होगा कि बच्चे के इम्तिहान हो रहे हैं या होने वाले हैं और वो गेंद खेल रहे हैं, वो कंप्यूटर पर बैठे, आप कहते हैं तुम्हें होश है, तुम्हारा पेपर करीब है और तुम गफलत में हो, या तो फिर तुम्हें यकीन नहीं है कि इम्तिहान होने हैं, या तुमने कोई नकल का इंतज़ाम किया हुआ है। ऐसे तो नहीं हो सकता कि बच्चे को पता भी है सब कुछ और वो फिल्में देख रहा है और शादियों पे जा रहा है। इसी तरह याद रखिए जब गफलत का पर्दा आता है ना तो इंसान हिसाब किताब के मामले में कुछ ना कुछ अंडर दी टेबल मामला सोचे बैठा होता है। अल्लाह ताला ने सूरह बकरा में 2 दफ़ा एक आयत बनी इसराइल के कॉन्टेक्स्ट में पेश की है कि वत्तकु यौमन ला तज्जी नफ्सुन नफ्सिन शैया, कि उस दिन से डर जाओ जिस दिन कोई नफ्स किसी के काम नहीं आएगा, कोई किसी के अदले से बदले में नहीं आएगा, किसी की सिफारिश नहीं होगी। तो याद रखिएगा आखिरत का इम्तिहान एक इतनी बड़ी हकीकत है, एक इतना बड़ा सच है, इससे कोई इंसान मुंह फेर नहीं सकता। मुंह फेरता कब है? जब उसका कोई अल्टरनेट सोचा हुआ है, फलां आएगा बचा लेगा, फलां की करनी, फलां का पल्लू पकड़ूंगा, उसके नाम की नज़र न्याज दूंगा और नबी सल्लम की सिफारिश काम आ जाएगी और ये होगा और वो होगा, यानी कोई ना कोई बूटी तैयार की होती है, तभी तो फिर इंसान मज़े से बैठ जाता है। वो उस दिन जाके पता चलेगा कि ला तज़ी नफ्सुन नफ्सिन शैया। तो लिहाजा गफलत क्या है? उस चीज़ के ख़त्म हो जाने का नाम है जिसको आप और मैं शऊर कहते हैं, यानी आप दूसरी इसकी तारीफ लिख सकते हैं कि गफलत क्या, शऊर का गायब हो जाना। शऊर ही कोई नहीं, आपकी लाइटें जल रही हैं, आपको शऊर ही नहीं कि ना भी चलती तो ठीक थी, या अब यहाँ कोई नहीं बैठा तो बंद कर दें, या पंखा इस कमरे का ना चले तो खैर है। बाज़ दफ़ा आप देखिए कि हमारा बहुत सारा एक्स्ट्रा खर्चा जो है ना वो हमारी केयरलेसनेस की वजह से हो जाता है, टूटी खुली रह गई, रोज़ कतरा कतरा गिर रहा है, हमें पता ही नहीं चल रहा, वो कतरा कतरा मिल के बाल्टी बन जाता है। कभी आप सिंक के नीचे पानी रखें कोई डब्बा, आप 1 घंटे में देखेंगे एक बोल भर जाता है, और दिन में आप उसको देखें तो 20-25 दफ़ा बदलें तो गोया कि आपने 3-4 बाल्टियों का पानी ज़ाया कर दिया। तो गफलत क्या होती है? शऊर का ही चला जाना। और यकीन करें अफसोस के साथ कहना पड़ता है इस वक्त हमारी अमूमी हालत ऐसी ही है, बेशौरापन है, होश नहीं, सब गुम है, घूम रहे घूम रहे इधर से उधर, कोल्लू के बैल ना आने वाले को पता क्यों आ रहा हूँ, ना जाने वाले को पता क्यों जा रहा हूँ, कमा क्यों रहा हूँ, पढ़ क्यों रहा हूँ, घर क्यों बना रहा हूँ, यानी जो एक मकसद हयात था उससे इंसान गायब हो चुका है। अब इंशाल्लाह मैं आपको तरतीब से इसकी चंद चीज़ें दिखाना चाहती हूँ ताकि हम इसको एजुकेशनली सीखें कि बातें करनी तो बड़ी आसान है, और गफलत पे बहुत सारे माशाल्लाह लाइट लेक्चर्स मौजूद हैं, लेकिन कम अज़ कम आज मेरा ये दिल चाह रहा था कि आपको थोड़े से कुरान और सुन्नत के रेफरेंसेस से इसके प्रोज एंड कॉन्स اسباب کیا ہیں، کون سی قسمیں ہیں، ختم کیسے ہوں گی، کس قسم کی غفلتیں، جتنا میں احاطہ کر سکے، لیکن ساری بات کا خلاصہ یہ ہے کہ آج عمومی طور پہ غفلت کا پردہ چھایا ہوا ہے، اس میں کوئی شک نہیں ہے. آپ کہتے ہیں غبار بہت ہے باہر، آپ کہتے ہیں دھند ہے بہت، آپ کہتے ہیں سموک بہت ہے، میں کہتی ہوں اس سے زیادہ لوگوں کے دماغوں پہ غفلت کے پردے ہیں، ان کو ہوش ہی نہیں جا کدھر رہے، کر کیا رہے. اور بعض دفعہ اس کی وجہ انسان کی سستی بھی ہوتی ہے، کیئرلیسنیس ایٹیچیوڈ بھی ہوتا ہے، اور اسی طرح سے بعض دفعہ انسان کو پتہ ہی کوئی نہیں ہوتا کہ میرا کوئی نقصان ہونا. وہ کہتے ہیں نا کہ قوم کے دل سے احساس سے زیاں جاتا رہا. سب سے بڑا لاس آپ کو پتہ یہ ہوتا ہے کہ آپ کو پتہ ہی نہ ہو کہ آپ یو آر ان لاس. بس آپ دیکھیں ایک فیکٹری ہے، اگر لاس میں جا رہی ہے، ہر مہینے اس کے اکاؤنٹس جمع کیے جاتے ہیں، پھر دیکھا جاتا ہے کہ یہ تو یہ ہو رہا ہے، وہ ہو رہا ہے، تو ایک دن آئے گا کوئی مینیجر رکھیں گے جو ان کے نقصان کو نفع میں بدل دے. ریزنس ڈھونڈیں گے بھائی ادھر کیا یہ مسئلہ ہے، ویسا کیا. لیکن کسی کمپنی کو یہ شک ہی نہیں پڑ رہا کہ ہماری کمپنی لاس میں ہے. روز جو آتا ہے کھا لیتے ہیں پیتے ہیں، پتہ چلا اندر سے اصل راس ہی ختم ہوگی. تو وہ کمپنی کبھی نہیں پلٹ سکتی. وہ انسان، وہ مسلمان، وہ گروہ، وہ ادارہ، وہ انسٹیٹیوٹ ہمیشہ اپنی کمی بیشیوں کو دور کر لیتا ہے جس کو احساس ہوتا ہے. لیکن غفلت، ہم ہیں ہی بڑے اچھے، ہمارے ساتھ اللہ کی مدد ہی بڑی. اور کبھی کبھی ایک مدد آ جاتی نا ایک موقع پہ، ہم اس کے سروس وار ہو جاتے ہیں، کہتے ہیں پہلے بھی آ گئی تھی نا اب بھی آ جائے گی. تو ہمیں دیکھنا کیا ہے کہ غفلت کے بارے میں قرآن سنت کیا کہتے ہیں، شرعی موقف کیا ہے. تو یاد رکھیے کہ اللہ تعالیٰ نے غفلت کی مذمت بھی کی ہے، اور ایک جگہ قرآن کی ایسی جہاں اس کی تعریف بھی کی ہے. اور جو مذمت کی ہے اس میں جو ان کا برا انجام ہے وہ بہت زیادہ ہے. سورۃ الاعراف آیت 205 بالکل سورۃ کینڈ کے پاس ہے، وَاذْكُرْ رَبَّكَ فِي نَفْسِكَ، اور یاد کیجیے اپنے رب کو اپنے جی میں، تَضَرُّعًا وَخِيفًا، چپکے چپکے بھی اور خفیہ بھی، وَدُونَ الْجَهْرِ، اور بلند آواز کے بغیر بھی کرو. مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْآصَالِ وَلَا تَكُن مِّنَ الْغَافِلِينَ، یعنی اللہ تعالیٰ ہمیں کہتے ہیں اللہ کو عاجزی سے یاد کرو، دل میں بھی، خوف سے بھی کرو، بلند آواز کے بغیر بھی کرو، اور دیکھو غافلوں میں سے نہ ہونا. تو یہ جملہ نوٹ کریں کہ ولا تکم من الغافلین، اگر اللہ نے کہا ہے تو غافل بندہ کبھی اچھا نہیں ہو سکتا. پھر اسی طرح سے آپ دیکھیے غافلین کی صحبت سے منع کیا گیا، کیونکہ امام ابو حنیفہ رحمہ اللہ کا ایک قول ہے، کہتے ہیں کہ بروں کی صحبت سے بچو. کیوں؟ کیونکہ یہ تمہیں نیک لوگوں سے بدگمان کر دیں گے. آپ دیکھیے لفظ مولوی کے لطیفے کہاں سے نکلتے ہیں، میڈیا کے نام پہ، کامیڈی کے نام پہ، فلموں میں، ڈراموں میں نیکوں کا مذاق اڑایا جاتا ہے، داڑھی کا مذاق ہے، پردے کا مذاق ہے. کیوں؟ کہ ہماری محفلوں میں بیٹھو، ٹھٹھے لگاؤ، ہنسی مذاق کرو، اور ہم تمہیں نیک لوگوں سے دور کر دیں، اور پھر یہ کہہ دیں کہ اللہ نے نیکوں کو تو جنت دینی ہے، بروں کو تو جہنم دینی ہے، مولویوں کو اللہ نے پتہ نہیں کیا دینا ہے. نعوذ باللہ. یعنی یہ جوکس تب بنتے ہیں جب انسان برے لوگوں کی محفل میں بیٹھتا ہے. سورۃ کہف آیت 28 میں اللہ نے فرمایا، وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ يَدْعُونَ رَبَّهُمْ بِالْغَدَاةِ وَالْعَشِيِّ يُرِيدُونَ وَجْهَهُ، فرمایا اپنے آپ کو ان لوگوں کے ساتھ بٹھاؤ جو رب کو پچھلے پہر اور شروع میں بھی یاد کرتے ہیں، اس کی رضا چاہتے ہیں، اور آخر میں کیا فرمایا، وَلَا تُطِعْ مَنْ أَغْفَلْنَا قَلْبَهُ عَن ذِكْرِنَا، مت پیروی کرو اس کی جس کے دل کو ہم نے اپنی یاد سے غافل کر دیا، وَاتَّبَعَ هَوَاهُ، اور جس نے خواہشوں کی پیروی کی، وَكَانَ أَمْرُهُ فُرُطًا، اور جس کا معاملہ حد سے بڑا ہوا تھا. اگر آپ یہ تین جملے دیکھ لینا، نمبر ایک، جس کا دل اللہ کی یاد سے غافل ہے، نماز کی ہوش ہی نہیں، نشے میں دھوتا ہے، کمانے میں دھوتا ہے. دیکھیں لوگوں کو شراب کا نشہ دکھتا ہے، کمانے کا نشہ کوئی نہیں دکھتا، کہ جس میں رات دن کا فرق کیا ہوا، جس میں جمعے کی نمازیں چھوڑی ہوئی ہیں، جس میں فرض نمازیں چھٹی ہوئی ہیں، یہ نشہ چھوٹا. شرابی کو بھی نہیں پتا ہوتا کہ میں اس وقت کدھر ہوں، مجھے نماز پڑھنی ہے نہیں پڑھنی. تو دنیا کی محبت کے نشے میں بازار شاپنگ کا نشہ کوئی چھوٹا؟ خواتین کو یاد ہی نہیں آتا، وہ اثر چلی گئی، او ہو مغرب بھی چلی گئی، مارکیٹ میں گئے تھے تو روشنی تھی، باہر نکلے تو اندھیرا پڑا ہوا ہے. کیا یہ غفلت نہیں ہے؟ اللہ کہہ رہا ڈونٹ ڈو دس، ایسے لوگوں کے ساتھ بیٹھو. اور دیکھیے غفلت کے ساتھ ہی اگلی چیز جو اللہ نے اس آیت میں کیا کہی ہے کہ وَاتَّبَعَ هَوَاهُ، یہ بھی ایک الگ ٹاپک ہے، کہ جب بندہ غافل ہوتا ہے نا، لا محالہ اس کا نتیجہ کیا کہ خواہشوں کی پیروی شروع ہوتی ہے. آج ہم لیڈرز کو کم فالو کرتے، علماء کی بات کو کم مانتے، قرآن کو کم مانتے، اپنے حکمرانوں کو کم مانتے، ہم سب سے زیادہ کس کو مانتے ہیں؟ ہم اپنی خواہشوں کو مانتے ہیں. دین بھی اپنی مرضی کا، پہننا بھی اپنی مرضی کا، کھانا بھی اپنی مرضی کا، ہر معاملے میں ہم اپنے آپ کو اپنی مرضی پہ چلاتے ہیں. یہی تو اسراف ہے، یہی تو اپنے نفس کو افرائی تو من اتخذ الہہ ہواہ، کیا کیا بھلا تُنہیں دیکھا اس شخص کو کہ جس نے اپنے نفس کو خدا بنا لیا؟ مکہ میں کہتے ہیں ایک شخص تھا ایک خدا کو پوجتا، یعنی جو بھی ایک بت تھا ان کا اس کو پوج لیتا، اور اس کے بعد تھوڑے دن بعد اسے دل بھر جاتا تو اس کو چھوڑ کے دوسرا پکڑ لیتا، اس سے دل بھرتا تو تیسرے کو پکڑ لیتا۔ تو اس کے اوپر یہ آیت کہتے ہیں کہ اتری تھی کہ یہ تو اپنی مرضی کا خدا بنا رہا ہے، اور وہاں تو بت نظر آتے تھے، آج کے بت تو نظر بھی نہیں آتے، خواہشوں کے بت ہے۔ اور تیسری بات، وکانا امرہ فرطا، پھر افراط اور تفریط شروع ہوتا ہے۔ آج ہمیں نہیں پتا ہمارا اینڈنگ نمبر کیا ہے، کہ اس جوڑے کے بعد اب اس کے بعد ہماری کپڑوں کی لسٹ پوری ہو گئی۔ ہمیں نہیں پتا آج جو پکانا تھا پک گیا، اس کے بعد اور نہیں پکانا۔ ہمیں آج بہت ساری چیزوں میں پتہ ہی نہیں ہے کہ ہم نے رکنا کہاں ہے۔ جو اچھا لگا لے لیا، جو نظر آیا لے لیا، جو دکھا کھا لیا، ایک کھا لیا، اب آلو کھا لیا، اب میٹھا کھا لیا، اب کڑوا کھا لیا، اب چائے پی لیں، اب تکے کھا لیں۔ یعنی ایسے لگتا ہے کہ ایک عجیب سی چین چل رہی ہے جس میں ایک انسان ہے۔ اور یاد رکھیے کہ دنیا کے اندر جتنا انوالو ہوں گے یہ آپ کو اور کھینچے گی۔ جیسے آپ نے دلدل کا نام سنا ہوگا کہ اس پہ پاؤں پڑ جائے تو وہ آپ کو اپنے اندر ہی لے جاتی ہے، بعض دفعہ پورے کا پورا انسان اپنے قد کے ساتھ نیچے چلا جاتا ہے۔ بالکل اسی طرح سورت روم آیت 7 میں اللہ تعالیٰ کچھ لوگوں کا تذکرہ فرماتے ہیں کہ یعلمون ظاہرا من الحیات الدنیا، یہ تو صرف ظاہری دنیا کے رنگ روپ کو ہی جانتے ہیں، وہم عن الآخرت ہم غافلون، اور یہ آخرت سے بالکل غافل ہیں۔ دیکھیے میرا منہ اس وقت اس دروازے کی طرف ہے نا، تو ظاہر ہے کہ پیچھے نہیں ہے، آپ کا اس طرف ہے تو آپ کو پیچھے نہیں کچھ دیکھ رہا۔ جب آپ اور میں آخرت سے غافل ہوں گے نا، تو یقیناً دنیا کی طرف ہمارا منہ ہوگا، کیونکہ دنیا کا اپوزٹ آخرت ہی ہے۔ تو جتنا انسان دنیا میں پاؤں پسارتا ہے، جتنا دنیا میں اپنے آپ کو لمبا چوڑا سیٹ اپ کے ساتھ جینا چاہتا ہے، پھر وہ تو کبھی پورا ہی نہیں کر پاتا، وہ اپ گریڈنگ کے اندر ہی اس کی زندگی گزر جاتی ہے۔ ابھی ایک چیز اپ گریڈ کی تھی تو دوسری خراب، دوسری نکالی تو تیسری، ابھی ایک چیز کو میچ کیا تھا تو دوسری چل پڑی۔ کیا آج ایک کیٹ ریس نہیں چل گئی ہمارے ارد گرد؟ کس نے کیا گھر میں بنا لیا، چھوٹا گھر تھا، بڑا گھر ہے، اس کا گھر، اس سے بڑا، اس سے بڑا، اس سے بڑا گھر۔ آپ مجھے بتائیے، کیا آج ہم اپنے اس کلچر میں صرف ایک بھیڑ چال نہیں چل رہے؟ ایک جوڑا کوئی پہنتا ہے سب اس کے پیچھے، ایک ڈیزائن آتا ہے سب اس کے پیچھے، ایک جوتا وہ ایسے آپ کے سر کے اوپر رکھ کے دکھاتے ہیں کہ اتنا لمبا، اتنا بڑا، کبھی قیمت لوگ پوچھتے ہیں، ایک سائن لگا کے وہ آپ کو اپنے جوتے بیچتے ہیں، اور جو سائن پہ لکھی ہوتی قیمت وہ دو چار جوڑوں پہ لگا دیں گے، باقی آٹھ آٹھ دس دس جوڑے عورتیں ریگولر قیمت کے اٹھا کے لے کے آتی ہیں۔ کیا یہ صرف ظاہر من الحیات دنیا نہیں ہے؟ ہم آج امت مسلمہ کہاں چلے گئے؟ میں تو اس درد کو میں کہتی ہوں کہ اگر دل میں رکھ کے اگر ماچس کی تیلی پاس لگاؤں تو آگ لگ جائے، اتنا درد محسوس ہوتا ہے امت کی بے خبری کا۔ اور یاد رکھیے کہ کفر کے ساتھ غفلت سجتی ہے۔ آپ سورت نور پڑھ لیجئے، اللہ نور السماوات والارض، اس کے بعد مثل نور ہی کا مشکات، یعنی مومن کے دل کو اللہ نے اپنے نور کے ساتھ بڑا پیارا ریلیٹ کیا، لیکن اس کے فوراً آگے والذین کفروا اعمالہم کسراب، اور پھر دریاؤں کی مثالیں اور اندھیروں پہ اندھیرے۔ کفر کے ساتھ غفلت سجتی ہے، اسلام کے ساتھ غفلت نہیں سجتی۔ اور دلیل موجود ہے، اللہ تعالیٰ نے سورۃ نحل آیت 106 سے 108 میں ایک کردار پیش کیا کہ من کفر باللہ من بعد ایمانہ الا من اکرہ وقلبہ مطمئن بالایمان۔ عمار بن جاسر کے بارے میں آیت آتی ہے تو اس کے اینڈ پہ کیا کہا گیا، کچھ لوگ ایسے ہیں جن کے سینے گھٹے میں ہیں، کچھ کا شرح صدر ہو جاتا ہے، دل مطمئن ہو جاتے ہیں، شرح صدر ہے، لیکن کچھ کا حال کیا ہے کہ اولئک طبع اللہ علی قلوبہم وسمعہم وابصارہم اولئک ہم الغافلون۔ صرف آیت کا نمبر نوٹ کر کے گھر جا کے اپنے ہاتھ سے لکھ لیں قرآن میں سے، تو آپ اس کو پورے شعور سے پڑھ سکتے ہیں۔ یہ وہ لوگ ہیں جن کے دلوں پہ اللہ نے مہر لگا دی، جن کے کانوں اور ان کی آنکھوں پہ بھی، اور یہ لوگ غافل ہیں۔ تو کیا پتہ چلا کہ جب انسان دنیا کی زندگی کو آخرت کے مقابلے میں محبوب سمجھے تو اللہ تعالیٰ دلوں پہ مہر لگاتا ہے۔ تو کفر تو واقعی ایک پردے کا ہی نام ہے، جیسے ابھی ادھر ایک کرٹن ڈال دیا جائے، آپ بھی ہیں، ہم بھی ہیں، لیکن بیچ میں ایک کرٹن آ جائے تو ہم ایک دوسرے کو دیکھ نہیں پاتے۔ اسی طرح جب شعور کے اوپر غفلت کا پردہ پڑتا ہے تو انسان کو اتنی پیاری آخرت نہیں دکھتی۔ میں آپ کو ایک چھوٹی سی مثال دوں گی، جیسے ابھی آپ نے دیکھا کہ میں نے آ کر تھوڑا سا سیٹ کو اونچا کروایا، کیوں کرایا؟ میرے سامنے میرا لیپ ٹاپ ہے، آپ دیکھیے شاید 11 انچ میں بھی 12 انچ اس کی اسکرین ہے۔ اب یہ میرے سامنے، تو یہ پہلی لائن کی جو دو تین سسٹرز ہیں یہ مجھے نہیں دکھ رہی، जब मैं इससे नीचे थी तो मुझे इससे दो लाइनें और भी नहीं दिख रही थी, ठीक है। और अगर बिलफर्ज आपको दिखाने के लिए करती हूँ, अब देखिएगा, अब मुझे आप ये पूरे बीच वाले नहीं दिख रहे, ठीक है। और मैं इसको अपने करीब कर लूँगी ना जितना, तो आप इस हॉल में मुझे एक भी नहीं दिखेगा। बस ये है दुनिया, आप मेरे इस लैपटॉप की स्क्रीन को समझिए, ये दुनिया है। ये दुनिया आपके जितना करीब आती जाती है, आखिरत दूर हो जाती है। जितना इसको पीछे करते जाएंगे, अभी अगर इसको मैं थोड़ा और पीछे करके यूं कर दूं ना, अब आप मुझे सारे दिख रहे हैं। ये दुनिया का पर्दा जो है ना, ये गफलत का पर्दा है। आप ये देख लीजिए, इसको मैंने सीधा कर दिया तो अपनी असल शक्ल पे आ गया। आज इस दुनिया को इतना बड़ा बना लिया आज हमने, और देखिए दूसरों की तो बात ही ना करें। सबसे बड़ा गम और हम वो है कि उस उम्मत ने, जिसका नबी दुनिया में 40 साल तक एक ही पैगाम देता गया कि कुन फित दुनिया का अन्ना का गरीब बनो आबिर सबीन, और आज हम इसीलिए परेशान हैं, इसीलिए हम परेशान हैं। कोई और हमें परेशान कर ही नहीं सकता। हमारी हर परेशानी, स्ट्रेस, प्रॉब्लम, पोल्यूशन, डिसऑर्गनाइजेशन, आप अपने मुल्क के दो चार बड़े बड़े मसाइल देखिए, उसकी वजह हम होते हैं। अल्लाह कभी किसी पे जुल्म नहीं करता। अगर आज हम बीमार हैं, आज हम चिड़चिड़े हैं, आज हम दुखी हैं, आज हम परेशान हैं, हम सोचें इसकी वजह कौन है, क्या अल्लाह कुफार से बड़ा राजी? मैं हैरान होती हूँ, और आप लोग चूंकि एक ही जगह पे रहते होंगे तो इतना नहीं फील करते होंगे, मैं इस चीज़ को हमेशा फील करती हूँ तकाबुल में, हर मुल्क जाकर। इवन जैसे ओस्लो से हम जर्मनी जाते हैं, तो जर्मन जो है उनका रवैया, उनके फीचर्स, उनका देख के फेस को क्या एक्सप्रेशन मिलता है। पेरिस में जाते हैं, यूके में जाते हैं, यानी डिफरेंट पे हमारे जहनों में कुछ लोगों का तस्वुर बना हुआ है कि जस्ट स्माइली फेस। वो आपको जानते हैं, वो आपको नहीं जानते, आपका नाम जानते, बस ये हमें पता है कि वो आपको देख के स्माइल ज़रूर देते हैं। और मैं हमेशा सबसे अपने वहाँ भी साथियों से पूछती हूँ, ये इतना क्यों मुस्कुराते हैं? फिर कोई दिल जला कहता है, पेट जो भरे हुए, इधर रोटी जो सबको मिलती है, इधर नाइंसाफ़ी जो कोई नहीं, जुल्म नहीं। लेकिन जूँ ही मैं अपने लोगों के करीब देखूँ, हर बंदा परेशान इल्ला माशाल्लाह। खुश होते हैं तो खुश भी बहुत होते हैं। अमूमी काउंटर्स पे बैठे लोग, टिकट चेकर, पासपोर्ट कंट्रोल, आपका लगेज कंट्रोल, टैक्सी ड्राइवर, रिक्शा, खींच के ही बात करनी है। ये क्या बात है? क्या अल्लाह ने कोई नॉन मुस्लिमों पे बड़ी रहमत की है कि उनको स्माइल बड़ी आती है? और यकीन कीजिए, मैं कम लोग मेरी बात का एतबार करते हैं, लेकिन याद रखिएगा कि इस बात को याद रखिए, जितनी नेमतें खाने पीने से लेकर, आज़ादी की नेमत से लेकर, बाकी चीज़ों से लेकर, जितनी पाकिस्तान में है, इतनी दुनिया के किसी खत्ते में नहीं। आप यहाँ का केला खा ले, चलिए आम तो सारी दुनिया में पाकिस्तान से ही जाते हैं, हम दुनिया में कहीं के सब जगह के आते हैं, स्पेन के आम आते हैं, इंडिया के आम आते हैं, लेकिन पाकिस्तानी आम दुकान में आया और खुशबू से पता चल जाता है कि आज पाकिस्तान का आम है। अल्लाह ने इस ज़मीन में ख़ास बरकत रखी है, बिलीव मी। सिर्फ ये हम सीधे हो जाए, हमने इसको गंदा किया, हमने इसको पल्यूट किया, हमने इधर मक्खियाँ मच्छर रखे हुए हैं, हमने गंदे नाले सारे शहर में रखे हुए हैं। चले बहुत बड़ी भी बात ना करूँ तो 2 से 5 साल का एक मंसूबा बना कर पूरी उम्मत गफलत के इस पर्दे को चाक करें, अपने जेवरों को पेश कर दें, हम अपनी प्रॉपर्टियाँ बेच दें अगर गवर्नमेंट कुछ नहीं कर दी। अगर हमारी उम्मत में ये शऊर आ जाए कि इस मुल्क को साफ रखना है, इसको पोल्यूशन फ्री रखना है, यकीन कीजिए हम अपनी बस्ती, अपना अपना मोहल्ला, अपनी गली की और अपने घर की भी बात ले लें तो बड़ी बात है, 5 साल में ये मुल्क, मैं लिख के देने को तैयार हूँ अल्लाह के हुक्म से, लोग इस मुल्क को विजिट करेंगे। किसी ने चंद दिन पहले, पिछले महीने में, अभी मैं नॉर्वेज में थी अभी, तो एक वीडियो भेजी, तो जो स्कर्दू और इसकी तरफ जो हिली इलाके हैं ना, तो वहाँ की पिक्चर्स थी, तो कुछ गोरे वहाँ गए हुए, तो वो वहाँ जाकर तो इतना उसकी ब्यूटी को खूबसूरती से एक्सप्लेन कर रहे हैं, वी नेवर सॉ दिस, हमने ऐसी खूबसूरती कोई देखी नहीं। कोई कह रहा है आई विल कम अगेन, हाउ ब्लेस्ड, दिस इज पैराडाइज ऑन दिस वर्ल्ड। ये हमारे इस प्यारे मुल्क के टुकड़ों की बातें कर रहे हैं। अल्लाह ने हमें किसी चीज़ की कमी नहीं दी, दरिया 5 हमारे पास हैं, ज़मीनें हमारी फर्टाइल हैं, ज़मीन में कानों में सोना देखिए, नमक देखिए, पूरी दुनिया में आपका हमारा नमक जाता है, क्या कमी क्या है? सारा मुल्क भी कोई लूट के ले जाए ना, तो उसको कहो कि तुम वापस ना आना, अगले साल इन ज़मीनों ने हमें फिर फसलें दे देनी है। हम मेहनत करेंगे, ज़मीन का सीना फाड़ेंगे और इंशाल्लाह हम इसमें से खैर ले लेंगे। सब ले जाओ, बस तुम जाओ। वजह क्या है? क्योंकि हमें अल्लाह ने खैर के खजाने दिए हुए हैं, पर मसला क्या है कि गफलत है, हमारी आंखें बंद हैं, नफसा नफसी है, मेरा फ़ायदा किस में है, मुझे क्या मिलता है? मुल्क को पीछे रखिए, अपने आप को सामने रखें। यकीन कीजिए दुनिया के ऐसे मुल्क हैं कि आप अपने मुल्क की बुराई नहीं कर सकते, इल्लीगल है। नॉर्वे के लोग अपने मुल्क की बुराई, यानी कोई एक्सीडेंट हो गया, कोई चोरी चकारी, कुछ तो होता ही होगा, हमें ऐसे लगता है कुछ नहीं होता, कुछ तो होता ही होगा, लेकिन वो लोग नहीं खबर आने देते अपने मीडिया पे। मैंने पूछा जब, उन्होंने कहा नॉर्वे के टीवी पे बैन है कत्ल की खबर, कोई रेप की खबर होती होंगी तो होती होंगी, लेकिन उन्होंने लोगों को नहीं बताना। और आप ज़रा अपना टीवी खोलें, ज़ाहिर ट्रैवलिंग बहुत होती है, हमारे घर में तो टीवी है ही नहीं है, ना शऊर है इसका इतना, तो जहाँ जाएँ तो कभी लगा हो या बैठे हो ना, तो मैं कहती हूँ ये इंडिया का चैनल है, कहते नहीं पाकिस्तानी, तो मैं कहती ये तो लग रहा है कोई दुश्मन अब खबरें सुना रहा है, पाकिस्तान में ये हो गया, पाकिस्तान में बम ब्लास्ट हो गया, उधर ये, तो ये अपनी तो नहीं दी जाती, ये तो बड़ी शर्म की बात है। आप इधर आए और मैं आपके साथ नहीं अपने रोने रोने लग जाऊं कि मेरे घर में ये हुआ, मेरे मियाँ ने ये किया, मेरे बच्चों ने ये किया, कितना बुरा लगेगा। बिलीव मी, ऐसे लग रहा होता है कि हम अपनी बुराइयाँ करें, ये गफलत है। बींग अ नेशन और बींग अ उम्मत कह लीजिए, शऊर की कमी हो रही है। वजह क्या हुई कि हमारे पास इल्म नहीं है, और जिस चीज़ को अल्लाह के नबी सल्लम ने ख़त्म किया था, देखिए 23 साल से कम अरसा था अल्लाह के नबी के पास, आपने एक बिगड़ी बरसरी कौम को कैसे बदल दिया। वजह क्या थी, एक चीज़ है जो इंसान के गफलत के पर्दे उठाती है, और वो है याद, आखरत की याद। अल्लाह सुबहान तआला सूरत मरियम आयत 39 में फरमाते हैं वह अनजिर हम यौमल हसरा, और इनको डराइए उस हसरत के दिन से। नोट करें, आज की गफलत कल की हसरत, क्या होगा इस कुदी अल अमरु, जब सारे मामलों का तमाम हो जाएगा, यानी काम अपने एंड पे पहुंच जाएंगे, वहुम फी गफलतिम, और वो गफलत में हैं, वहुम ला युमिनून, और वो ईमान नहीं लाएंगे। अल्लाह के नबी ने आयत तिलावत की, अपने सहाबा के सामने आपने एक मिसाल पेश की, हज़रत अबू सईद खुदरी से रिवायत आपने सुनी होगी, मैं सिर्फ हवाला दे देती हूँ। आपने फरमाया कि क़यामत के दिन मौत को मेंढे की सूरत में, शीप होते हैं ना, उसकी सूरत में लाया जाएगा, और जन्नतियों से कहा जाएगा तुम इसको जानते हो, देखो इसको पहचानते हो, सब कहेंगे हाँ हम इसको पहचानते हैं, क्या ये मौत है, क्योंकि मौत के वक्त में सब ने अपनी अपनी मौत को देखा था। कहा उसके बाद उसको जहन्नमियों के पास ले जाया जाएगा, कहा जाएगा देखो क्या तुम इसको पहचानते हो, वो कहेंगे हाँ हम जानते हैं ये मौत है, सब ने उसको अपनी मौत पे देखा था, फिर सबको दिखा कर जन्नत जहन्नम के बीच में रख कर इनको ज़िबह किया जाएगा मौत को, और जन्नतियों से कहा जाएगा कि बेफिक्र हो जाओ और रहो इस जन्नत में जहाँ तुमको मौत नहीं आएगी, और इसी तरह से दोज़ख वालों को भी यही कहा जाएगा। फिर उसके बाद नबी सल्लम ने यह आयत पढ़ी कि वानज़िर हुम यौमल हसरा, इनको डराओ उस हसरत के दिन, इस कुदी अल अम्र, यानी उस वक्त मौत को ज़िबा होते वक्त देखकर खुशी से अगर जन्नती मर सकते तो मर जाते, क्या अब ये जन्नत की नेमतें हमसे छीननी नहीं, और जहन्नमी अगर खौफ से मर जाते तो वो खौफ से मर जाते कि हाय अब इसी हसरत में हमने रहना है। यानी आप सोच सकते हैं कि ये कितनी बड़ी बात है। तो इससे क्या पता चलता है कि अगर दुनिया में गफलत रही तो वहाँ हसरत होगी।